सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्ज सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टु फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार चाहिँ आज पनि कार्यक्रम फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुना कन्दरा र सात समुद्र पारी रहेर कार्यक्रम फेस टु फेस सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आजको कार्यक्रम हामी खाद्य पदार्थको गुणस्तरसँग केन्द्रित पार्ने प्रयास गर्नेछौँ। तपाईँ हामी बजारमा मौजुदा खाद्यान्न खाने गर्छौँ, तर त्यसको गुणस्तर के हो, कतिको रङ प्रयोग भएको छ, कुन खान योग्य छ अथवा छैन, उपभोक्ताको अधिकार के हो, कस्ता कुरामा हामीले ध्यान दिनुपर्छ, यी यावत कुराहरूको आज हामी जवाब खोज्नेछौँ। अझ राज्यले यस्ता वस्तुहरूमा के नियमन र नियन्त्रण गर्छ, यसबारेमा पनि आज हामी जानकारी लिनेछौँ। यिनै प्रश्नहरूलाई सँगारेर आजको फेस टु फेसमा मैले निम्त्याएको छु नेपाल सरकार कृषि मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णलाई। उहाँ झन्डै झन्डै 7 वर्षसम्म धनगढीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयको प्रमुखको हैसियतमा धनगढीमा बसिसक्नु भएको छ। यहाँलाई स्वागत छ हाम्रो स्टुडियोमा।
धन्यवाद।
हामी मुख्यतया 3-4 वटा विषयवस्तुमा कुराकानी गर्छौँ। हामी खाद्यको गुणस्तर, हामीले कस्तो खाद्य प्रयोग गर्नुपर्छ भन्ने विषयमा पनि हामी कुराकानी गर्छौँ। थोरै हामी बजार अनुगमनको प्रक्रिया र पद्धतिमा पनि हामी प्रवेश गर्छौँ र त्यसै गरी क्वारेन्टाइन छैन, यता गतिलो प्रयोगशाला छैन र होटलहरूमा वर्गीकरणका कुराहरू पनि आज हामी गर्छौँ। म सुरुवात गर्छु खाद्यको गुणस्तरबाट। हामीले कस्तो खाद्य पदार्थ प्रयोग गर्नुपर्छ, गुणस्तरीय खाद्य पदार्थ कस्तो हुनुपर्छ?
खाद्य वस्तु भन्नाले जुन वस्तु हामी पिउनलाई वा खानालाई प्रयोग गर्छौँ त्यो सबै वस्तुलाई खाद्य पदार्थ भन्छौँ र ती खाद्य पदार्थ सुरक्षित चाहिँ हुनुपर्छ। खाद्य पदार्थ सुरक्षित भएन, स्वास्थ्यकर भएन भने त्यसको उपभोगले गर्दा हाम्रो शरीरलाई विभिन्न किसिमको क्षति पुर्याउँछ। कुनै यस्तो पनि अवस्था आउँछ जसले हाम्रो शरीरलाई एक किसिमको अपूर्णीय क्षति पुर्याउँछ, यहाँसम्म कि अन्तिम अवस्थामा गएर क्यान्सर लाग्ने, मृत्यु हुने यो अवस्था पनि आउँछ। त्यही भएर खाद्य वस्तु, जुनसुकै खाद्य वस्तु वा पेय पदार्थ भनौँ,
हामी गुणस्तरीय हुनुपर्छ,
गुणस्तरीय हुनुपर्छ।
के चाहिँ गुणस्तर हुनुपर्छ त्यसमा? जस्तै हामीले खाने खाद्य पदार्थ,
खाद्य पदार्थलाई दुई किसिमले, एउटा नराम्रो भनेपछि दुई किसिमले नराम्रो परिभाषित गरेका छौँ। एउटा दूषित भन्छौँ, जस्तो दूषित भन्नाले यस्तो खाद्य वस्तु जुन उपभोग गऱ्यौँ भने हाम्रो शरीरलाई अपूर्णीय क्षति पुर्याउँछ, हामीलाई विभिन्न किसिमका रोगहरू लाग्न सक्छ, क्यान्सर हुनसक्छ, फुड पोइजनिङ हुनसक्छ। यस्ता वस्तुहरू खायौँ भने त्यस्ता खाद्य वस्तुलाई दूषित खाद्य वस्तु भन्छौँ। भने अर्को खाद्य वस्तु न्यून गुणस्तरका खाद्य वस्तु भन्छौँ। न्यून गुणस्तरका खाद्य वस्तु भन्नाले त्यसले हाम्रो शरीरलाई त हानि गर्दैन तर त्यसको क्वालिटी चाहिँ घटेको हुन्छ, गुणस्तर चाहिँ घटेको हुन्छ। जस्तो कुनै भनौँ न, खाद्य वस्तुमा पानीको मात्रा एउटा इन्डिकेटर भयो भने मोइस्चरको मात्रा बढ्यो, 6% हुनुपर्ने 7% भइदियो, पानीको मात्रा बढ्दैमा त्यस्ता वस्तु न्यून गुणस्तर त हुन्छ तर त्यो वस्तु हामी खायौँ भने हाम्रो शरीरलाई हानि गर्दैन तर त्यो वस्तु छिटै बिग्रिन्छ। त्यो एउटा इन्डिकेटर, गुणस्तरको इन्डिकेटर।
एउटा बिस्कुट हामी उदाहरणको रूपमा लिन सक्छौँ, एउटा बिस्कुट जुन एउटा करारी बिस्कुट हुन्छ त्यसमा केही पानीको मात्रा बढी भयो भनेपछि त्यो
न्यून गुणस्तर,
त्यो न्यून गुणस्तर,
त्यो न्यून गुणस्तर
त्यसले शरीरमा त्यति हानि नगरे पनि
गर्दैन,
तर टेस्टी पनि भएन,
हैन, गुणस्तरमा ह्रास भयो र पानीको मात्रा बढ्यो भने के हुन्छ भने बिस्तारै त्यसमा ढुसी पलाउन थाल्छ र त्यो न्यून गुणस्तरीय खाद्य वस्तु नै केही समयपछि दूषित खाद्य वस्तु हुन जान्छ। त्यही भएर त्यसरी खाद्य वस्तुलाई क्याटोगराइज हामीले खाद्यान्न 2023 क्याटोगराइज गरेको छ। तर वस्तु चयन गर्दा न्यून गुणस्तर पनि उपभोग गर्नु हुँदैन, दूषित खाद्य वस्तु पनि उपभोग गर्नु हुँदैन। यसमा अब प्रशोधन गर्दा विभिन्न किसिमको रसायनहरू प्रयोग गर्छ वा खेतीपाती गर्दा विषादी प्रयोग गर्छौँ, हो ती चिजहरू छ भने पनि त्यसलाई हामी दूषित खाद्य पदार्थमा राख्छौँ। जस्तो विषादीको मात्रा धेरै भयो, प्रशोधन गर्दा यो खाद्य वस्तुलाई लामो समयसम्म टिकाउनलाई विभिन्न किसिमको केमिकलहरू प्रयोग हुन्छ भने त्यो केमिकलहरूको मात्रा धेरै भयो भने त्यसलाई पनि हामी यो दूषित खाद्य पदार्थमा राख्छौँ, किनभने त्यो केमिकलले हाम्रो शरीरलाई कुनै न कुनै किसिमले हानि पुर्याइरहेको हुन्छ। त्यस्तै रङहरू प्रयोग हुन्छ, रङ जुन दुई किसिमको, एउटा अखाद्य रङ भन्छौँ, खाद्य रङ भन्छौँ। खाद्य वस्तुमा खाद्य रङ मात्र प्रयोग गर्न पाउनुपर्छ तर प्रचलन के भयो भने अब दाल भयो भनौँ मिठाईहरू भयो यस्ता चिजमा अखाद्य रङहरू पनि प्रयोग गर्न थाले र त्यो अखाद्य रङ यदि भएको कुनै खाद्य वस्तु हामी उपभोग गऱ्यौँ मिठाईहरू उपभोग गऱ्यौँ भने त्यसले क्यान्सरसम्म लाग्न सक्छ र त्यस्तोलाई दूषित भन्छौँ यसरी छुट्याइएको छ अर्को ब्याक्टेरियाहरू हुन्छ कुनै पनि खाद्य वस्तुहरू जस्तो पाउरोटी खान्छौँ हामी पाउरोटी खान्छौँ भने त्यो बासी भयो धेरै दुई चार दिन पुरानो भयो भने के हुन्छ अमिलो हुन्छ त्यो अमिलो हेर्दाखेरि थाहा हुँदैन तर खाँदाखेरि त्यो अमिलो भइसकेको हुन्छ त्यो अमिलो किन हुन्छ भन्दा त्यहाँ एक किसिमको ब्याक्टेरियाहरू पलाउँछ र त्यो ब्याक्टेरियाले अमिलो चिजहरू उत्पादन गर्छ त्यो विषाक्त पनि हुनसक्छ भने त्यो पनि दूषित क्याटेगोरीमा हुन्छ यसरी कुनै पनि खाद्य वस्तु खाँदाखेरि त्यसको स्वभाव परिवर्तन भएको देखियो जुन प्राकृतिक स्वभाव हुन्छ प्राकृतिक नेचर जुन हुन्छ चरित्र हुन्छ त्यो परिवर्तन भएको देखियो भने त्यसमा शङ्का चाहिँ हामी गर्नुपर्छ कि त यस्ता वस्तु न्यून गुणस्तरका हुनसक्छन् वा दूषित हुनसक्छन् यसरी आम उपभोक्ताले छुट्याउनुपर्छ हेरेर पनि छुट्याउन चाहिँ सक्नुपर्छ
हजुर यहाँले जसरी कुरा गर्नुभयो ढुसी लागेको खाद्य पदार्थ त्यो न्यून गुणस्तरीय पनि हुनसक्छ र दूषित पनि हुनसक्छ भनेर मैले फेस टु फेस कार्यक्रममा थुप्रै चिकित्सकहरूको पनि अन्तर्वार्ता गरेँ ब्लड क्यान्सर हुने रगतको क्यान्सर हुने मुख्य कारण ढुसी लागेको खाद्य पदार्थ खाएर हुँदो रहेछ
जस्तो ढुसी भनेको के हुन्छ भने ढुसीले एक किसिमको विषादी उत्पादन गर्छ जसलाई हामीले माइकोटोक्सिन भन्छौँ अफ्लाटोक्सिन पनि भन्छौँ र यो अफ्लाटोक्सिन खास गरी तेलजन्य वस्तु जस्तो भनौँ न बदामहरू भन्छौँ हामी धेरै खान्छौँ चुनाहरू खान्छौँ भटमास खान्छौँ यिनीहरूमा ढुसी चाहिँ छिटो पाउँछ र त्यहाँ माइकोटोक्सिन त्यो ढुसीले माइकोटोक्सिन उत्पादन गर्छ अफ्लाटोक्सिन पनि भन्छौँ त्यो अफ्लाटोक्सिन भयो भने के हुन्छ भने त्यो हाम्रो शरीरमा प्रवेश गरेपछि हामीलाई क्यान्सर चाहिँ हुन्छ त्यो भएर यो ढुसी वा अफ्लाटोक्सिन जुन भने मैले हामी के हाम्रो चलन भन्छु हामी के गर्छौँ भने बदामहरूमा ढुसी लागेको छ भने त्यसलाई कपडाले सफा गर्ने अनि त्यसपछि घाममा सुकाइदिने र फेरि उपभोग गर्ने यो चलन चाहिँ छ त्यो चलन राम्रो होइन किनभने ढुसी लागिसकेपछि के हुन्छ ढुसी बढ्ने क्रममा उत्पादन हुने क्रममा उसले विषादी सँगसँगै उत्पादन गर्छ र पुछेर ढुसी हटाए पनि त्यहाँ भित्र जुन छ विषादी चाहिँ रहिरहन्छ त्यो ढुसीले जुन बिख छोडिसकेको छ एक किसिमको केमिकल हो जुन अफ्लाटोक्सिन नाम भन्छौँ हामी त्यो अफ्लाटोक्सिन चाहिँ रहिरहन्छ ढुसी त हामी पुछेर हटाइसक्छौँ तर त्यो खाद्य वस्तुमा विषादी चाहिँ रहिरहन्छ त्यसले गर्दा पुछेर हटायौँ अब यो सुरक्षित भयो भन्ने ठान्नु हुँदैन त्यस्ता चिज हामीले उपभोग विचार चाहिँ गर्नुपर्छ
हजुर जसरी अब यो खाद्यान्नको गुणस्तरकै बारेमा हामी फलफुल अथवा बजारमा पाइने ड्राई फुडहरू र अलि माछा मासुको कुरा पनि गर्छौँ एकदमै छोटो छोटोमा फलफुल खाँदा के के कुरामा चाहिँ ध्यान दिनुपर्छ
त्यो फलफुल तरकारीमा अहिले अलिकति समस्या के देखिएको छ भने विषादीहरू जुन हामी फलफुल तरकारी उत्पादन गर्छौँ खेतमा उत्पादन गर्ने क्रममा कृषक दाजुभाइ दिदीबहिनीहरूले अब त्यो किरा लागेपछि विषादी छर्किने चलन छ त्यो विषादीले किरालाई मार्छ र रुख बिरुवा होइन फस्टाउँछ बाली नाली फस्टाउँछ त्यो विषादीको प्रयोग चाहिँ अनियन्त्रित भइरहेको अवस्था चाहिँ देखिएको छ अध्ययनले देखाउँछ अनियन्त्रित भन्नाले के भने जति हाल्नुपर्ने त्योभन्दा बढी हालिदिने अनि कडा खालको विषादी प्रयोग गरिदिने र त्यो विषादी प्रयोग गरिसकेपछि काटिसकेपछि त्यसलाई जति समयसम्म पर्खिनु पर्ने हो हामी बजारमा लानुभन्दा पहिले उपभोक्ताले उपभोग गर्नुभन्दा पहिले वेटिङ पिरियड पर्खिने अवधि भन्छौँ त्यो पर्खिने अवधि त्यो विषादीको करापनको आधारमा हुन्छ करापनको आधारमा हुन्छ धेरै कडा खालको विषादीलाई कुनैलाई 15 दिनदेखि 20 दिन वेटिङ पिरियड हुन्छ नरम खालकोलाई 1 हप्ता 5 दिन यसरी हुन्छ र अझै एकदम नरम खालकोलाई हामीले 2-3 दिन यो पर्खिने अवधि चाहिँ कुर्नुपर्छ खेतबाट फलफुल तरकारी टिपिसकेपछि पर्खिने अवधिसम्म राखेर मात्रै बजारमा लग्यौँ भने त्यो तरकारी चाहिँ सुरक्षित हुन्छ
त्यो त किसानले ध्यान दिनुपर्ने कुरा भयो तर किसानले छिटो बजारमा बिक्री गर्नुपर्ने हुन्छ उसले त्यो पर्खिनु पर्ने अवधि अगावै बजारमा लग्यो र उपभोक्ताले त्यसलाई कसरी पहिचान गर्ने कि यो विषादी पर्खिने अवस्थाभित्रकै बजारमा आयो भनेर
यो कुराको एउटा सिस्टमले गाइड गर्नुपर्छ हाम्रो कृषक. हामी अहिले के एउटा भने गुड एग्रिकल्चर प्र्याक्टिस भन्छौँ, असल कृषि उत्पादन अभ्यास अहिले ग्याप भन्छ, ग्यापको कार्यविधि बनाएका छौँ. यो किसानले पालन गर्नुपर्ने सिद्धान्तहरू हो. कुनै पनि फलफुल तरकारीहरू बालिनालेहरू उत्पादन गर्दाखेरि उसले के प्रक्रिया अप्नाउनुपर्छ यसमा सबै कुरा लेखेको छ. कुन विषादी छर्किने, छर्किसकेपछि कति दिन वेटिङ पिरियड हुने, ती कुराहरू र त्यसपछि त्यो फार्मलाई सर्टिफाई गर्ने, प्रमाणीकरण गर्ने र यो प्रमाणीकरण गर्ने निकाय पनि DFTQC खाद्य प्रविधिको नियन्त्रण विभागलाई जिम्मेवारी नेपाल सरकारले भर्खरै चाहिँ दिएको छ. त्यो ग्याप सिस्टम लागू गरेर उत्पादन भएको चिज र ग्याप सर्टिफाई भएर आएको खाद्य वस्तुहरू फलफुल तरकारी बजारमा कुनै ठाउँमा स्पेसिफिक ठाउँहरू बनाइदिएर त्यस्तो ठाउँमा बिक्री वितरण गर्ने व्यवस्था एउटा चाहिँ हामीले मिलाउनुपर्छ. र अर्को पक्ष के भने अब कृषकहरूले बदमासी नै गरिहाल्यो, पर्खिने अवधि पर्खेनन् भने के गर्ने भन्ने कुरा हो, उपभोक्ताहरूले कसरी थाहा पाउने भन्ने कुरा छ. यो चाहिँ उपभोक्ताले थाहा पाउन अलिकति गाह्रो चाहिँ हुन्छ, के भने हामीले विश्लेषण प्रयोगशालाबाट विश्लेषण गरेर त पत्ता लगाउँछौँ तर उपभोक्ताहरूलाई हेरेर पत्ता लगाउन अलिक गाह्रो हुन्छ. त्यो भएर अलिकति सुक्खा टाइपको अलिक पुरानो फलफुल तरकारीहरू छ भने वेटिङ पिरियड पर्याप्त पुगेको भन्ने हामीले चाहिँ उपभोक्ताहरूले चाहिँ बुझ्यौँ भने त्यो सजिलो हुन्छ. र बाई द वे हामी किनी पनि हाल्यौँ एकछिनलाई, अब त्यस्तो चिज बजारमै अब जम्मै विषादी भएकै मात्रै छ भन्ने हामी नखाइ पनि रहन सक्दैनौँ भने किनिहाल्यौँ भने उपभोक्ताले किनिसकेपछि त्यसलाई प्रयोग कसरी गर्ने भान्सामा भन्ने अलिकति जान्नु चाहिँ पर्छ. त्यसको लागि म एउटा दुईवटा टिप्स भन्छु. किनिसकेपछि त्यसलाई सकेसम्म अब आजको आजै प्रयोग नगर्ने, एक दिन भान्सामै त्यत्तिकै राख्ने. त्यसपछि त्यसलाई यो तरकारी पकाउनुभन्दा पहिले त्यसलाई 3 पटकसम्म पानीमा डुबाएर मजाले डुबाएर पखालिदिने र त्यसपछि नुनमा सिम्पल विधि. अब केमिकल विधिहरू पनि छन् केमिकल प्रयोग गर्न, अब फेरि हामी जान्दैनौँ भनेर मैले केमिकल विधितिर सिका भनिनँ अहिले. तर साधारण विधि हाम्रो प्रत्येक घरमा नुन हुन्छ, खाने नुन हुन्छ, खाने नुन 1 लिटर पानीमा 2 चम्चा नुन राखेर र त्यसमा तरकारीहरू 15-20 मिनटसम्म डुबाइदियौँ भने फलफुल तरकारीमा भएको जुन विषादीहरू हुन्छ अवशेष भन्छौँ त्यसलाई, त्यो अवशेष चाहिँ कम हुन्छ, नुनले त्यसलाई न्युट्रलाइज गर्ने काम गर्छ र त्यसरी गऱ्यौँ भने केही हदसम्म हामी जोगिन चाहिँ सक्छौँ.
हजुर, यहाँको आवाज एकदमै सानो आइरहेको छ, अलिकता अलिक ठुलो स्वरले भनिदिनु पर्ला. अनि जसरी यो त हामीले तरकारी फलफुलको कुरा गऱ्यौँ, अनि अर्को जनस्वास्थ्यमा एकदमै जोखिम र छिट्टै बिग्रिने माछा मासु पनि हो, माछा मासु खानमा चाहिँ कसरी ध्यान दिनुपर्छ?
माछा मासु हामीले किन्दाखेरि सम्भव भएसम्म चिसो अवस्थामा रेफ्रिजरेटर गरेर राखेको माछा मासुहरू चाहिँ हामीले उपभोग चाहिँ खरिद गर्नुपर्छ भन्छौँ. हामीले जुनसुकै मासुहरू कुखुराको वा खसीको हामी खान्छौँ भने त्यसलाई पसलमा भनौँ न चिसो पारेर राखिएको अवस्थाको किन्यौँ भने हामी सुरक्षित चाहिँ हुन्छौँ. तर हाम्रो बानी के छ भने हामी सकेसम्म ताजा खाने बानी छ, हामी ताजा किन्न खोज्छौँ. चिसो हो भने हामी बासी भयो भन्छौँ, त्यो बानी चाहिँ हामीले चेन्ज गर्नुपर्छ.
र पसलहरू खसी काट्यो कि हामीलाई तुरन्तै तातो मासु चाहियो,
तातो मासु चाहियो,
ताजा हो भन्ने, हाम्रो
ताजा हो भन्ने हाम्रो चलन चाहिँ पहिल्यैदेखि गलत छ, त्यो चाहिँ बानी गलत हो. हामीलाई यो मासु काटिसकेपछि त्यसलाई पहिले चिलिङ गर्नुपर्छ, फ्रिजिङ गर्नुपर्छ, चिसो अवस्थामा कमसेकम 2-3 घन्टासम्म राखिसकेपछि बल्ल त्यसलाई बिक्री गर्ने हो. यो पसलेहरूलाई पनि सिकाउनु पर्ने कुरा हो, बेच्दै नबेच्दै उपभोक्ताले माग्दैमा बेच्ने कुरा पनि होइन. उपभोक्ताले त माग्यो तर होइन त्यो बेच्न हुँदैन भन्ने उनीहरूले पनि बुझ्नुपर्छ. एउटा त विक्रेतालाई हामीले सजग गराउनुपर्छ, जानकारी गराउनुपर्छ र हामी उपभोक्ता पनि आफ्नो बानी पनि चेन्ज गर्नुपर्छ. यो दुइटै भयो भने हामी सुरक्षित मासु चाहिँ उपभोग गर्छौँ. र अर्को सरसफाइमा ध्यान दिनुपर्छ, जुन पसल सफा छ, झिङ्गा लागेको छैन, झिङ्गा भन्केको छैन, जहाँ सरसफाइ राम्रो छ त्यस्तो ठाउँको माछा मासु चाहिँ हामीले किन्ने चाहिँ मानि गर्नु.
अनि यो पछिल्लो समयमा जसरी टाढा कुनै ठाउँमा मान्छेको मृत्यु भयो भने त्यसको शवलाई चाहिँ जोगाउनका लागि प्रयोग गरिने फर्मालिन माछामा प्रयोग गरेर नेपालमा त माछाको आपूर्ति त एकदमै न्यून छ, भारतबाटै आउँछ, तर त्यो फर्मालिन प्रयोग गरिएको माछा धेरै नेपालीहरूले प्रयोग गर्छ भनिन्छ। यसले चाहिँ के स्वास्थ्यमा के फरक पार्छ?
फर्मालिन प्रयोग गरेर माछा मासुलाई जोगाउन चाहिँ हुँदैन, त्यस्तो चाहिँ बन्देज नै लगाएको छ नेपाल सरकारले। केही पहिले चाहिँ माछाहरूको परीक्षण गर्दाखेरि फर्मालिनका केही रेसिड्युजहरू अवशेषको रूपमा केही देखिएको चाहिँ थियो, जुन धेरै टाढाबाट जुन आउँछ माछाहरू मरेर राखिए होइन ल्याइएको हुन्छ त्यसमा पाइएको थियो। पछि अब हामीले विभिन्न अनुगमनका सङ्ख्याहरू बढाउँदै गएपछि त्यो अवशेषको मात्रा चाहिँ अब पछि पछि नपाइएको चाहिँ हो, तर के भने हामी सजग चाहिँ हुनुपर्छ। धेरै पुराना माछाहरू
एकजना उपभोक्ता यो माछामा फर्मालिन हालेको छ अथवा यो मैले प्रयोग गर्नु युक्त छ अथवा मैले प्रयोग गर्नु हुँदैन भन्ने कुरा प्रयोगशालाको टेस्टहरूले चाहिँ एउटा पत्ता लाग्ला, तर सामान्य माछा किन्न गएको मान्छेले केही त्यस्तो चिन्ने सङ्केतहरू देखिन सकिन्छ?
एउटा त हामी गिल्स हेर्नुपर्छ, गिल्स कस्तो छ, एकदम जुन हुन्छ
माछाको भुत्ला
हो भुत्ला, र त्यसपछि यो काननिरको गिल्स रातो भाग जुन हुन्छ त्यो कतिको एकदम रातो पनि हराइसकेको छ कि, ती कुराहरू हेरेर
कतिको चाहिँ राम्रो होइन
होइन राम्रो होइन त्यो त्यो चाहिँ हेरेर एउटा इन्डिकेट चाहिँ गर्छ धेरै पुरानो हो। र अर्को कुरा यो ल्याबबाट परीक्षणबाट सिम्पल टेस्ट किट विधिहरू छ, टेस्ट किटहरू पाइन्छ बजारमा, त्यो तुरन्त परीक्षण हुन्छ, परीक्षणबाट तुरन्त थाहा चाहिँ हुन्छ यो फर्मालिन प्रयोग गरेको छ कि छैन। म के भन्छु भने अब धेरै पुरानो बासी माछाहरू सकेसम्म हामी प्रयोग गर्नु, फर्मालिन नभए पनि त्यो माछामा चेन्ज भइसकेको हुन्छ एक किसिमको होइन, मास प्रोटिनको लागि हामी माछा खाने हो र प्रोटिनमा परिवर्तन भइसकेको हुन्छ र त्यस्ता प्रोटिन राम्रो पनि हुँदैन, त्यही भएर सकेसम्म ताजा जिउँदो माछा खाने चाहिँ बानी चाहिँ हामीले लाउनुपर्छ। यसबाट के हुन्छ, जिउँदो माछा भनेको हाम्रो स्थानीय माछाहरू हुन्छन्, अन्य मुलुकबाट आउँदैन, जिउँदो माछा अन्य मुलुकबाट आउँदैन र जिउँदो माछा स्थानीय माछा मात्रै हुन्छन्। त्यो भएर हामीले जिउँदो माछा सकेसम्म उपभोग गऱ्यौँ, खरिद गर्ने बानी गऱ्यौँ भने हामी चाहिँ सुरक्षित हुन्छौँ।
हस्, हामी अझै कुराकानी गर्छौँ। श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। उहाँसँगको कुराकानी अझै बाँकी छ, तपाईँहरू कतै नै जानुहोला, अहिले पालो भएको छ ब्रेकको। यो ब्रेकपछि पुनः स्वागत छ श्रोता। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आज हामी खाद्यको गुणस्तरका बारेमा कुराकानी गरिरहेका छौँ। अब हामी थोरै बजार अनुगमनका बारेमा कुराकानी गर्छौँ। महानिर्देशकज्यूलाई हङ्गडीमा झन्डै 7-8 वर्ष जति यहाँ बस्नुभयो, क्षेत्रीय प्रमुख भएर अहिले विभागको प्रमुख हुनुहुन्छ। नेपालमा किन मौसमी अनुगमन गरिन्छ कि प्रत्येक कार्यालयहरूलाई कम्तीमा पनि महिनामा 2 पटक आफ्नो क्षेत्रको आफ्नो विषयसँग सम्बन्धित अनुगमन गरेर विभागमा मन्त्रालयमा प्रतिवेदन बुझाउनु होला भन्ने स्पष्ट सरकारी निर्देशन छ, तर यो मौसमी अनुगमन अब दसैँ आयो तिहारै मात्रै अनुगमन किन सुरु गरिन्छ?
यो अनुगमन के छ भने अनुगमन हामीले कार्यक्रमहरू बनाएर र क्षेत्रीय कार्यालयहरूलाई निर्देशन चाहिँ दिएका हुन्छौँ, अनुगमन वर्षभरि नै गर्ने भन्ने किसिमले, र धेरै अनुगमन के भने अब पर्वहरू आउँदाखेरि खास गरी दसैँ तिहार भन्छौँ छठ पर्व यो आउँदाखेरि अलिकति बढी अनुगमन भएको देखिन्छ। यतिखेर हामी निर्देशन पनि दिएका हुन्छौँ अनुगमन धेरै गर्ने, सम्भव भएसम्म प्रत्येक दिन अनुगमन प्रत्येक बजारमा गएर गर्ने भन्ने हाम्रो माथिबाट विभागबाट निर्देशन पनि गरेका हुन्छौँ, किनभने दसैँ तिहारमा अब गलत मनसाय भएका सबै व्यापारी त हुँदैनन्, सबै उद्योगी हुँदैनन्, तर कतिपय उद्योगी व्यवसायी गलत मनसायका पनि हुन्छन्, यो चाहिँ यथार्थ हो, र तिनीहरूले यतिखेरै मौका छोप्न खोजिरहेका हुन्छन्, राम्रो खाद्य वस्तुमा नराम्रो खाद्य वस्तु पनि मिसाइदिने अनि त्यो बेच्ने पुस सेल जुन भन्छौँ हामीले,
दसैँ
तिहारमा मिसाएर राम्रोसँग नराम्रो मिसाइदिने अनि बेचिदिने, यो चलन विगतदेखि देखिएको हो। त्यही भएर हामीले अहिले दसैँ तिहारमा खास गरी अनुगमन प्रत्येक दिन गर्ने भनेर काठमाडौँमा पनि टोली बनाएर, चारवटा टोली बनाएर प्रत्येक दिन खटाइरहेको अवस्था छ। र क्षेत्रीय कार्यालयहरूमा पनि हामीले अनुगमनको सङ्ख्या यतिखेर चाहिँ बढाउने भनेका हुन्छौँ।
त्यसले गर्दा यसो आरोप लागिरहेको हुन्छ, दसैँ तिहार अथवा चाडपर्व लक्षित अनुगमन तीव्र गतिमा हुन्छ र त्यसपछि त्यो अनुगमन एकदमै सुस्त आउँछ र तपाईँहरूलाई कतिपय बेला आरोप पनि लाग्छ यो चाडपर्वको खर्च बनाउनका लागि अनुगमन गरिन्छ भनेर।
यो आरोप चाहिँ सुनिन्छ तर यसमा यथार्थ चाहिँ हुँदैन। हामीले अनुगमन अवश्य यो स्वीकार के गर्छौँ भने हामीले अनुगमन बढाउँछौँ, दसैँ तिहारमा अनुगमन बढाउनु पनि पर्छ, डिमान्ड बढेको हुन्छ र अवसर खोज्नेले यसको फाइदा उठाउन खोजिरहेको हुन्छ व्यापारीहरूले। त्यसलाई रोक्नलाई नराम्रो खाद्य वस्तुहरू कसैको घरमा नजाओस्, कसैको स्वास्थ्यमा कुनै किसिमको क्षति नपुगोस् भन्ने किसिमलाई ध्यानमा राखेर हामीले अनुगमन चाहिँ बनाउँछौँ। र यो आरोप विभिन्न किसिमका लाग्छन्, काम गरेपछि आरोप लाग्छ किनभने दसैँ तिहारमा अनुगमन बढी हुन्छ र बढी किन भयो भन्दाखेरि यो केही भनौँ न जसरी हामी व्यापारीको गलत मनसाय भन्छौँ त्यस्तै कर्मचारीको पनि हो कि भन्ने आरोप चाहिँ लाग्ने गरेको हुन्छ तर यो यथार्थ चाहिँ हुँदैन। हामीले दसैँ तिहारमा उपभोक्ताहरूको स्वास्थ्य नबिग्रोस्, गलत चिज हातमा नपरोस् भन्ने किसिमले अनुगमन चाहिँ बढाएका हुन्छौँ।
अनि तपाईँहरूको देशभरिको अनुगमनमा आज 10 बोतल चिसो पेय पदार्थ नष्ट गर्यो, आज बिस्कुट समातियो, नमकिन समातियो भन्ने मात्रै हुन्छ, तर अनुगमनका क्रममा यो चाहिँ नराम्रो गर्ने व्यापारीलाई यति कारवाही भयो भन्ने कुराहरू चाहिँ बाहिर आउँदैन, किन कारवाही हुँदैन? यदि अनुगमन पारदर्शी हुन्थ्यो भनेर धेरै व्यापारीहरू कारवाहीमा पर्नुपर्ने होइन।
अनुगमन अझै पनि म के भन्छु भने जति अनुगमन हुनु पर्थ्यो त्यति त अझै पनि हुन सकिरहेको छैन, अझै योभन्दा बढी अनुगमन हुनु पर्थ्यो तर त्यो पनि भएको छैन किनभने अब जनशक्तिहरू न्यून छ जसले गर्दा सबै ठाउँमा सबै बजारमा हामी अझै पनि पुगिरहेका छैनौँ। र अघि के भन्नुभयो भने यो कारवाहीका कुराहरू, कारवाही भएको कुरा आउँदैन। यो कारवाही अनुगमन गरिसकेपछि कसैले गलत चिज बेचेको त्यस्तो फेला परिसकेपछि उनीहरूलाई खाद्य नियमअनुसार मुद्दा चाहिँ दर्ता हुन्छ, जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर भएको हुन्छ। ती कुराहरू अब मुद्दा दायर गर्दा गर्दै 15 दिन 20 दिन प्रक्रिया पुर्याएर लाग्ने गर्दछ र त्यो कुरा बाहिर त्यति चाहिँ आउँदैन किनभने 10-15 दिन 20 दिनपछि मुद्दा दायर हुन्छ, त्यसको प्रक्रिया पुर्याउनु पर्यो, बयान लिनु पर्यो, सरकारी वकिलसँग राय लिनु पर्यो, निर्णय हुन्छ, त्यसपछि खाद्य निरीक्षकहरूले जिल्ला प्रशासन कार्यालय मुद्दा दर्ता गर्छ। यसको केही समय लागेकोले बाहिर नआएको तर जहाँ जहाँ भेटिन्छ त्यो सबै व्यवसायीहरूले कारवाही चाहिँ भएको हुन्छ। गत सालको कुरा गर्नुभयो भने पनि गऱ्यौँ भने हामीले 206 व्यावसायिक फर्महरूलाई, खाद्य व्यवसायीहरूलाई मुद्दा दर्ता गरेका छौँ नेपालभरिको डाटा हो। तर यो 206 अझै बढ्नुपर्ने म भन्छु, अझै बढ्नुपर्ने किनभने धेरैले यो देशभरि एक त हामी पुग्नै सकेका छैनौँ, यो थोरै जिल्ला जहाँ हामी पुग्न सकिरहेका छौँ त्यसको डाटा हो। दुर्गम क्षेत्रमा अझै हामी पुगेका छैनौँ, पहाडी क्षेत्रमा धेरै पुग्न सकिरहेका छैनौँ, त्यहाँ अझै धेरै विकराल स्थिति चाहिँ छ जस्तो लाग्छ।
तर यहाँ बिग्रिन भएको, यहाँ डेटी स्क्वायर भइरहेको, यहाँ प्रयोग गर्न नमिल्ने सामानहरू त त्यतै जान्छन् भनिन्छ।
हो, डेट एक्सपायरै नगए पनि डेट एक्सपायर हुन आँटेको कुनैमा 5 दिन बाँकी होला, कुनैमा 15 दिन त्यस्तो चिज चाहिँ बाहिर दुर्गम क्षेत्रतिर पठाउने ट्रेन्ड चाहिँ देखिन्छ, त्यसलाई चाहिँ रोक्नुपर्छ।
श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो सौगातमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। अझै पनि उहाँसँगको कुराकानी बाँकी छ, तपाईँहरू कतै नजानु होला, फेरि पनि पालो भएको छ ब्रेकको। यो ब्रेकपछि पुनः स्वागत छ श्रोता। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो सौगातमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आज हामी खाद्यको गुणस्तरसँग सम्बन्धित कुराकानी गरिरहेका छौँ। आज हाम्रो स्टुडियोमा हुनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। अब हामी लगभग अन्तिम खण्डतिर छौँ। तपाईँ 7-8 वर्ष धनगढीमा बस्नुभयो, धनगढीसँग तपाईँको एउटा आफ्नो स्नेह छ, तर अहिले त्यो नीति निर्माण गर्ने तहमा तपाईँ पुग्नु भएको छ, क्वारेन्टाइन छैन यो नाकामा, यहाँबाट भारत निर्यात गर्ने कृषि उपजहरू सबै नेपालगञ्जको बाटो भएर जानु परेको छ। अब कहिलेसम्म क्वारेन्टाइन हुन्छ अथवा तपाईँको पालामा हुन्छ कि हुँदैन सुदूरपश्चिममा क्वारेन्टाइन?
म यहाँ लामो समय वास्तवमा बसेँ, सुदूरपश्चिम विकास क्षेत्रमा धनगढीमा क्षेत्रीय कार्यालयमा 7 वर्ष जति बसेँ र यो क्षेत्रलाई सँग मेरो धेरै माया छ, स्नेह छ, म राम्ररी चिनेको छु। यहाँ धेरै कुरा वास्तवमा धेरै पछि चाहिँ आउने, तपाईँले भने जस्तै पछि आउने, सुरुमा प्लानिङमा प्रोग्राममा भए पनि कार्यान्वयन तहमा गएपछि कता कता मिस हुने त्यो अवस्थाहरू विगतदेखि चाहिँ देखिएको हो। यो क्षेत्रमाको खाद्यको अवस्थाको कुरा गर्दाखेरि खाद्यको अवस्था के छ, कस्तो छ भन्ने कुरा म वास्तवमा परिचित छु र यहाँको समस्या एउटा खाद्य क्वारेन्टाइनको जुन गर्नुभयो, वास्तवमा कुनै पनि खाद्य वस्तु हाम्रो देशमा ल्याउन वा अर्को देशमा पठाउन, हामी आयात गर्न भनौँ वा निर्यात गर्न भनौँ, त्यसको लागि क्वारेन्टाइन एउटा यो WTOको जुन हामी सबै राष्ट्रहरू नेपाल पनि सदस्य भइसकेपछि यो चाहिँ अनिवार्य एउटा सिद्धान्त भनौँ, SPS भन्छौँ मेजर्सहरू, र त्यो चाहिँ पालन गर्ने गराउने क्वारेन्टाइन ल्याबहरूले हो र क्वारेन्टाइन पास भएर मात्र हामी कि त एक्सपोर्ट गर्न सक्छौँ कि त इम्पोर्ट गर्न सक्छौँ, यो चाहिँ सम्बन्धित देशको क्वारेन्टाइन ल्याबहरूबाट। यो क्षेत्रमा अब हाम्रो नेपालले चाहिँ गड्डा चौकीमा पनि क्वारेन्टाइन कार्यालयहरू राखेको अवस्था छ, यहाँ धनगढीमा पनि राखेका छौँ, तर भारतीय पक्षले अहिलेसम्म पनि नराखेको चाहिँ अवस्था हो, जसले गर्दा के छ भने हामी कहाँ आउने वस्तुहरू कतिपय जाँच भएर आइरहेको अवस्था छ, तर हामीले एक्सपोर्ट गर्नु पर्यो भने, भारतमै एक्सपोर्ट गर्नु पर्यो भने इन्डियाले क्वारेन्टाइन चेकपोस्ट नराखिदिएको कारणले अब नेपालगञ्ज हुँदै जानुपर्ने एउटा बाध्यता छ र यसको लागि म अस्ति भर्खर पनि भयो 2-3 महिना पहिले इन्डिया गएको थिएँ एउटा त्यहाँको IGC मिटिङमा वाणिज्य सचिव स्तरीय बैठक भएको थियो र त्यहाँ यो कुराहरू हामीले चाहिँ उठाएका थियौँ र त्यहाँ के भएको छ भने इन्डिया पक्षले क्वारेन्टाइन कार्यालयहरू यो सुदूरपश्चिममा यता गड्डा चौकी अर्को उता चान्नी दोधारामा पनि राखिदिने र यता
गौरीफेन्टामा
पनि राख्ने भन्ने कुरा चाहिँ भएको छ। यो
त्यो सहमति मौखिक सहमति भएको छ कि लिखितै केही भएको छ?
यो कुरा चाहिँ उठ्यो, यो राख्ने तर्फ दुवै पक्षले यो गभर्मेन्टल प्रोसेस G2G प्रोसेसमा ल्याउने भन्ने कुरा भएको छ र यो फेरि नेक्स्ट मिटिङ जुन गभर्मेन्ट यो सेक्रेटरी लेभलको मिटिङ नेक्स्ट मिटिङ नेपालमै हुन्छ, त्यतिखेरसम्म केही निर्णय गर्ने भन्ने कुराहरू भएको छ। आशा गरौँ अब यो भयो भने चाहिँ हामी यो नाकाहरू हुँदै एक्सपोर्ट गर्न पनि सक्छौँ।
जति बेला क्षेत्रीय प्रमुख हुनुहुन्थ्यो त्यति बेला त विभागले गरिदिएन, मन्त्रालयले गरिदिएन भनेर पन्छिनु हुन्थ्यो, अब अहिले तपाईँ नै त्यो गर्ने निकायमा हुनुहुन्छ, तपाईँको भनाइ धेरै कुरा अब त्यहाँ सुनवाई पनि हुन्छ र लागू पनि हुन्छ महानिर्देशक भइसकेपछि। सुदूरपश्चिमको थुप्रै श्रोताहरू तपाईँलाई सुनिनु भएको छ, क्वारेन्टाइनका लागि तपाईँले के प्रयास गर्नुहुन्छ?
अब क्वारेन्टाइनका दुईवटा कुराहरू छन्, यो क्षेत्रमा हाम्रो क्वारेन्टाइन प्रयोगशालाहरू पनि अलिक स्ट्रेन्थेन गर्नुपर्छ, हाम्रा भएका क्वारेन्टाइन प्रयोगशाला पनि त्यति सुदृढ चाहिँ छैन, त्यसलाई एउटा हामीले सुदृढ गर्नुपर्छ जसले गर्दा, र अर्को के गर्नुपर्छ भने इन्डियन पक्षको क्वारेन्टाइन ल्याब नभए पनि हाम्रो क्वारेन्टाइन ल्याबले प्रमाणित गरेमा त्यो प्रमाणपत्रलाई इन्डिया सरकारले मानिदिने वातावरण पनि बनाउन सक्नुपर्छ, किनभने हाम्रो धेरै चिज हामीले एक्सपोर्ट नगरिरहेको अवस्था चाहिँ हो, थोरै चिज मात्र हामी एक्सपोर्ट गर्छौँ र थोरै चिजको लागि उनीहरूको एउटा के छ भने सबै ठाउँमा क्वारेन्टाइन राख्यो भने कस्ट चाहिँ धेरै पर्छ भन्ने उनीहरूको कुरा छ, अनि हामी के कुरा गऱ्यौँ भने त्यसो भए हाम्रो नेपालको खाद्य क्वारेन्टाइन प्रयोगशालाहरू छन्, उसले सर्टिफाई गरिदियो भने उसको सर्टिफिकेटलाई इन्डियाले मानिदिनु पर्यो भन्ने कुरा हामी गऱ्यौँ, तिमीहरू यदि ठिक छ गर्न सकेनौ भने त्यो लेभलमा कुरा भएपछि के भयो भने ठिक छ अब चाहिँ हामी एउटा MOU इन्डियाको क्वारेन्टाइन अथोरिटी र नेपालको क्वारेन्टाइन अथोरिटी बिच MOU गर्ने समझदारी गर्ने र त्यसमा दुइटै गभर्मेन्टले दस्तखत गरेर यहाँको सर्टिफिकेटलाई मान्यता दिने, रिकग्निसन दिने, र रिकग्निसन भन्दा पहिले जुन इक्विभ्यालेन्सको कुरा हुन्छ, इक्विभ्यालेन्स भनेको हामीले क्वारेन्टाइन प्रयोगशालामा काम गर्ने पद्धतिहरू प्रक्रियाहरू र उनीहरूको प्रक्रियाहरूसँग इक्विभ्यालेन्स बनाउने, समतुल्य बनाउने भन्ने कुरा भयो। र समतुल्य बनाउनलाई दुइटै क्वारेन्टाइन अथोरिटी बिच प्रोसेसहरूबारे, इन्फर्मेसनहरूबारे सेयर गर्ने, एक्सचेन्ज गर्ने एकअर्कोसँग, र एक्सचेन्ज गरिसकेपछि नेक्स्ट स्टेपमा हामी त्यसलाई एमओयु गरेर रिकग्निसन गर्ने वातावरण चाहिँ बनाउने भन्ने कुरो भएको छ।
प्रयोगशालाको कुरा पनि गर्ने मन लागिहाल्यो। अलि स्तरीय प्रयोगशाला नभएका कारणले यहाँको खाद्यान्नको नमुना सङ्कलन गरिएको नमुनाहरू काठमाडौँमा गएर चेक हुन्छ, जाँच हुन्छ र महिनौपछि त्यसको नतिजा यहाँ आउँछ। कारवाहीको कुरा अघि हामीले गरेका थियौँ, त्यही कारणले पनि कारवाही हुन ढिलाइ भएको हुन्छ। कुन चाहिँ अखाद्य वस्तु हो, के चाहिँ नमुनामा भेटियो भन्ने कुरा नै कहिले आउँछ थाहा हुँदैन। प्रयोगशालाका बारेमा पनि त्यस्तो केही गर्न सकिँदैन, यता प्रयोगशाला हुँदैन।
हामीसँग यहाँ क्षेत्रीय खाद्य प्रविधिको नियन्त्रण कार्यालयमा प्रयोगशाला छ, तर त्यो अझै पनि त्यति सुदृढ अवस्थाको छैन। त्यसलाई चाहिँ सुदृढ बनाउनुपर्छ। अहिले म महानिर्देशक भइसकेपछि र यो संहिताका कुराहरू पनि आइरहेछन्। अहिले संहिताका कुरा आइसकेपछि प्रत्येक प्रदेशमा एउटा प्रयोगशाला, आफ्नै सक्षम प्रयोगशाला हुनुपर्छ, जसले गर्दा भोलि चाहिँ अर्को प्रदेश उपर निर्भर हुनु नपरोस् वा केन्द्रीय प्रयोगशाला उपर निर्भर हुनु नपरोस् भन्ने किसिमले अहिले हामीले योजना बनाउँदैछौँ। र त्यसमा क्षेत्रीय कार्यालयलाई नै प्रादेशिक कार्यालयको रूपमा लाने र यहाँको प्रयोगशालालाई स्ट्रेन्थ गर्ने, एउटा सुदूरपश्चिम विकास क्षेत्रको धनगढीमा प्रयोगशाला हुन्छ वा भोलि जहाँ हुन्छ, जुन ठाउँमा हुन्छ त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय स्तरको, भोलि पर्सि यहीँको प्रयोगशालाले सर्टिफाई गरेर दिएको सर्टिफिकेटहरूको मान्यता होस् र त्यसको लागि एक्रिडिटेसन भन्छौँ हामी, एक्रिडिटेसन गराउने, प्रयोगशालाको एक्रिडिटेसन गरायो भने के भन्छ, त्यसले अन्तर्राष्ट्रिय रूपमा त्यसलाई त्यस्तो रिपोर्टले मान्यता प्राप्त गर्छ र त्यसको लागि कामहरू सुरुवात गर्ने भनेर अहिले हामी मैले पहल चाहिँ गरिरहेका छौँ। एउटा अलिकति यहाँ धनगढीमा जग्गाको चाहिँ अन्तर्राष्ट्रिय स्तरको अलिकति प्रयोगशाला बनाउनलाई केही जग्गाहरू आवश्यक चाहिँ हुन्छ। अहिले हाल भइरहेको जग्गा चाहिँ जहाँ छ क्षेत्रीय खाद्य प्रविधिको नियन्त्रण कार्यालय धनगढीमा पर्याप्त नरहेको अवस्था चाहिँ छ। जग्गा चाहिँ खोज्न यहाँको क्षेत्रीय कार्यालयलाई कार्यालय प्रमुखलाई भन्न चाहिँ भनेको छु, जिल्ला प्रशासन कार्यालयसँग पहल गरेर जग्गा चाहिँ प्राप्त भयो भने मैले चाहिँ त्यसको लागि भौतिक पूर्वाधारका कुराहरू के गर्नुपर्छ, अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउनलाई के गर्नुपर्छ त्यो चाहिँ पहल गर्छु।
हजुर, अनि अर्को एउटा कुरा फेरि गरिहाल्छु, तपाईँले क्षेत्रीय प्रमुख भएको बेला चिसापानीदेखि गड्डा चौकीसम्म र खास गरी हाइवे आसपासका होटलहरूमा ग्रेडिङ भएको थियो, कुन चाहिँ होटलमा कुन स्तरको खाना पाइन्छ भनेर पछि त सेलायो।
हो, हामीले होटलहरूको स्तरीकरण गर्ने भनेर कार्यक्रमहरू सुरुवात चाहिँ गरेका थियौँ। त्यसमा हरियो, पहेँलो र रातो स्टिकरहरू चाहिँ
हरियो भनेको
राम्रो, सबभन्दा राम्रो उत्तम भन्छौँ, सबभन्दा राम्रो, त्यसपछि पहेँलो भनेको मध्यम स्तरको र त्यसपछि रातो भनेको खराब स्तर, त्यो चाहिँ
रातो स्टिकर लगाएकोमा खाना
नखाँदा हुन्छ,
गुणस्तरीय खाना छैन, गुणस्तरीय
छैन, हाइजेनिक छैन, त्यहाँ पकाउने किचन फोहोर छ, काम गर्ने केटाहरू राम्रो गरेका छैन भन्ने हो एउटा, उसले प्रयोग गर्ने कच्चा पदार्थहरू सुरक्षित तरिकाले राखिएको छैन भन्ने कुराहरू जनाउँदछ र त्यो रातो स्टिकर भएको हामी खाना चाहिँ त्यहाँ हुँदैन। त्यसपछि मध्यम स्तरको भयो पहेँलोमा र उत्तम स्तर भनेको हरियो, त्यसको सुरुवात चाहिँ गरेका थियौँ र यो अन्य क्षेत्रमा अझै पनि निरन्तरता पाइरहेको चाहिँ छ। अझै पनि पूर्वाञ्चलमा गयौँ भने इटहरीको राजमार्गका सबै होटलहरू लगभग भइसकेको अवस्था छ, यहीँ कोहलपुरमा पनि भइसकेको अवस्था छ, गत साल पनि भयो, त्योभन्दा पहिले पनि भयो, अन्यत्र अब भैरहवामा पनि बुटवलतिर भएको अवस्था देखिन्छ, मध्यमाञ्चलमा पनि हामीले चितवनतिर, मुङलिङतिर त्यो सबै गरिसकेको अवस्था छ। यहाँ पनि कन्टिन्युटी दिनुपर्ने हो, के कारणले रोकिएछ म यसलाई कन्टिन्युटी दिने चाहिँ फेरि क्षेत्रीय कार्यालयसँग कुरा गरेर निरन्तरता दिनु पर्यो। त्यतिखेर पनि धनगढीमै सुरु गर्ने भनेर एक किसिमको योजना चाहिँ बनाइएको थियो।
जसरी स्थानीय रूपमा खाना खान जाने खाद्य पदार्थ प्रयोग गर्नेहरूलाई त यो होटलमा राम्रो छ, यहाँ राम्रो खाना पाउँछ भन्ने कुरा थाहा हुन्छ। खास गरी राजमार्ग जहाँ यात्रा गर्छन् मान्छेहरू, जहाँका होटलहरूका बारेमा यात्रुहरूलाई थाहा नै हुँदैन, त्यो वर्गीकरण त्यहाँ बढी काम लाग्छ। सुदूरपश्चिमको पहाडी जिल्ला जाने भीमदत्त पन्त लगायतका केआई सिंह, जयप्रतिभा सिंह राजमार्गहरू, यता पूर्व पश्चिम राजमार्गमा यहाँ मात्रै पनि त्यो कुरा सेल आयो कि पछिल्लो समयमा?
राजमार्गमा चाहिँ पहिलो चरणमा गर्ने भन्ने हाम्रो पनि त्यही किसिमले कार्यक्रमहरू सुरुवात पनि भएको हो। यो क्षेत्रमा कन्टिन्युटी हुन सकेन, यो चाहिँ गर्नुपर्छ। म यसलाई फेरि यो वर्षदेखि नै निरन्तरता दिन चाहिँ निर्देश चाहिँ गर्छु क्षेत्रीय कार्यालयलाई, के भएको, किन रोकिएको, कसरी रोकिएको। वास्तवमा राजमार्गमा हामी अब दसैँ तिहारमा अरू बेला पनि गाडीमा जान्छौँ, बसले जुन पायो त्यही ठाउँमा रोकिदिन्छ, एउटा मात्रै होटल हुन्छ त्यो ठाउँमा गएर रोकिदिन्छ र त्यहाँ हामी खान बाध्य हुन्छौँ र त्यहाँ के हुन्छ भने नराम्रा खाद्य वस्तुहरू हुने। त्यही भएर त्यस्तो ठाउँमा अलिकति बढी निगरानी गरेर गर्ने, यो स्टिकर जुन वितरण गर्ने यसको लक्ष्य पनि त्यही थियो सुरुमा, राजमार्गबाट सुरु गर्ने। अहिले सहरहरूमा पनि हामी सुरुवात गरेका छौँ विभिन्न सहरहरूमा।
हजुर, तपाईँ लामो समयसम्म सुदूरपश्चिममा पनि बस्नुभयो, हामी कार्यक्रमको अन्ततिर पनि छौँ। परिवारसहित यो दसैँ र तिहारको बिचमा धनगढीमा हुनुहुन्छ, धनगढीमा तपाईँ हाम्रो भेट भयो, अब बैतडीमा पनि लाखौँ लाख श्रोताहरू तपाईँलाई सुनिरहनु भएको छ र दिनेश एफएमका लाखौँ लाख श्रोताहरू पनि सुनिरहनु भएको छ। अन्तमा फेस टु फेस सुनिरहनु भएका श्रोताहरूलाई के चाहिँ भन्न चाहनुहुन्छ?
म पहिले सम्पूर्ण उपभोक्ताहरूलाई कुनै पनि खाद्य वस्तुहरू खरिद गर्दाखेरि त्यो चयन गर्न चाहिँ जान्नुपर्छ। छनौट गर्दाखेरि त्यो खाद्य वस्तु प्याक्ड खाद्य वस्तु हो भने त्यसको लेभलहरू हेर्ने बानी बसाल्नुपर्छ। कतिपय कुराहरू पसलेले हामीलाई दिन्छ, बिस्कुट दिन्छ, चाउचाउ दिन्छ, विविध खाद्य वस्तु प्याकेटमा भएका खाद्य वस्तुहरू दिन्छन्, मसलै लिन्छौँ। यी चिजहरू किन्दाखेरि त्यसको उत्पादन मिति कहिले बनेको हो, कसले बनाएको हो, एक्सपायर भएको छ छैन, तौल लेखेको छ कि छैन, मूल्य लेखेको छैन, यी कुराहरू हेरेर चाहिँ हामी किन्ने बानी चाहिँ एउटा बसाल्नुपर्छ। हामी के भने उपभोक्ताले पसलले 15 रुपियाँ भन्छ अनि हामी 15 रुपियाँ दिन्छौँ, केही नहेरिकन घरमा लान्छौँ र घरमा लगिसकेपछि खाइसकेपछि जब पेटमा केही उथलपुथल हुन्छ, ए नराम्रो पो खायौँ कि भन्ने अनि बल्ल शङ्का गर्छौँ अनि लेभल हेर्छौँ क्या। हामी त्यो पछि हेर्ने होइन कि किन्नुभन्दा पहिले लेभल हेर्ने। अर्को ट्रान्सप्यारेन्ट कुनै पारदर्शी बोतलहरूमा प्याक गरिएको छ भने त्यसको प्रकृति चाहिँ हेर्ने बानी चाहिँ, रङ परिवर्तन भएको छ वा कुनै त्यहाँ त्यस्तो चिज खाद्य वस्तुहरू जमेको अवस्था छ कि, ती कुराहरू हेरेर किन्नुपर्छ, एउटा लेभल हेरेर किन्ने बानी गर्नुपर्छ। र अर्को अब खुल्ला खाद्य वस्तु, हामी कहाँ खुल्ला खाद्य वस्तु पनि बिक्री वितरण हुन्छ, चामल, दाल, मसला, चिनी, मिठाईहरू भयो, यस्ता चिज खुला पनि बिक्री वितरण हुन्छ। खुला बिक्री वितरण भएका खाद्य वस्तुहरू अहिले हेरेर त्यसमा रङ हालेको छ कि वा डल्लो परेको छ कि, खुला चिज जस्तो दाल नै मसला भनौँ, गेरागुरीहरू पनि मोइस्चर बढी भएर डल्लो पर्छ अनि ओसिलो भइसकेपछि त्यो डल्लो परिसकेपछि त्यहाँ ढुसी लागेको हुन्छ र त्यही ढुसीलाई पुछेर बेच्ने चलन हुन्छ। त्यस्तो डल्लो परेको छ भने त्यस्ता चिजहरू हामीले उपभोग गर्नु हुँदैन। र हाम्रो सडकको अवस्था हेऱ्यौँ भने राम्रो छैन, भनेपछि गाडी गुड्छ, गाडी गुडिसकेपछि धुलो धुवा गुड्छ र त्यो धुलो धुवा होटलहरूमा खास गरी मिठाईहरू खुला राखेर बेच्ने चलन चाहिँ हुन्छ। त्यस्तो चिजहरू छोपेर राखेको ठाउँमा हामीले उपभोग चाहिँ गर्नुपर्छ। खुला राखिएका खाद्य वस्तु जुन झिङ्गा भन्केको हुन्छ वा सडक छेउमै भएका मिठाई पसलहरूमा धुवा धुलो टाँसिने सम्भावना हुन्छ र त्यो धुवा धुलोबाट विभिन्न किसिमका सङ्क्रमण हुने त्यस्तो अवस्थाको वस्तुहरू हामी चाहिँ उपभोग गरेनौँ भने हामी सुरक्षित हुन्छौँ भन्ने सम्पूर्ण उपभोक्ताहरूलाई म अनुरोध गर्छु।
हस् स्वतः तपाईँ हामीले लेभल हेऱ्यौँ, उपभोग्य मिति हेऱ्यौँ र त्यसको एक्सपायरी डेट हेरेर मात्रै पनि हामीले सामान किन्यौँ, त्यसमा ढुसी लागेको छ अथवा छैन भनेर अलिकता मात्र हामीले सामान किन्नुभन्दा अगाडि ध्यान दियौँ भने तपाईँ हामी हाम्रो स्वास्थ्यलाई राम्रो बनाउन सक्छौँ। यिनै प्रसङ्गसहित हाम्रो स्टुडियोमा आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
धन्यवाद छ दिनेश एफएम टिमलाई मैले खाद्य वस्तुहरूको बारेमा केही जानकारी गराइदिने अवसर दिनुभएकोमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हस् स्वतः तपाईँसँग बस्ने धेरै मन थियो तर समयले नेटो काटिसकेको छ, प्राविधिक मित्रले समय घट्किसकेको सङ्केत गरिसक्नु भएको छ। आजको यो कार्यक्रममा आफ्ना महत्त्वपूर्ण भनाइहरू राखिदिनु भएकोमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिदेशक सञ्जीव कुमार कर्णज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिनेश एफएमसँगै बैतडीको रेडियो सौगात सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै अर्को हप्ता फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आउने वाचा गर्दै म शिवराजबाट बिदा हुन्छु। नमस्कार।